ये मतलब बयान करने के लिए कि फल तमसा मसालहत अबी बकरिन व मुबायअतहु, के बैयत अमीरुल मोमिनीन अलैहिस्सलाम ने की और सुलह सफाई के लिए इल्तिमास की, इस मतलब को हमें समझना चाहिए। इस हवाले से हमारे पास दो कौल हैं, मकतबे तशय्यो में दो कौल हैं। अभी हम अहले तसन्नुन का मौक़फ़ पेश नहीं कर रहे क्योंकि बहुत वाज़े है वो। अहले तसन्नुन का इस जगह पर मौक़फ़ है कि अमीरुल मोमिनीन अलैहिस्सलाम ने जनाब सैयदा सलाम अलैहा के बाद बैयत कर ली और भरपूर तरीके से वो हुकूमत में साथ दिया करते थे, और साथ देने की असल वजह ये थी कि वो उनसे राज़ी थे, जो उस दौर में हुकाम और खुलाफा थे उनसे राज़ी थे, और उनको सालेह शख्सियत बाद में पहले नहीं समझते थे, बाद में समझते रहे। सही मुस्लिम में ही ये कलिमात वारिद हुए हैं कि अमीरुल मोमिनीन अलैहिस्सलाम पहले नहीं समझते थे। पहले सही मुस्लिम की रवायत के मुताबिक इमाम अली अलैहिस्सलाम वो खाइन, गुनागार, वादा खिलाफ, इस तरह के एक तसव्वुर समझते थे, लेकिन बाद में पलट गया। यह अहले सुन्नत कुतुब के मुताबिक है कि सही मुस्लिम में ही ये रवायत वारिद हुई है कि इमामी अली अलैहिस्सलाम तशरीफ़ लाए खलीफे दुव्वुम के पास, तो खलीफे दुव्वुम ने यह कहा कि तुम पहले हमें खाइन, आसिम, गादिर समझते थे, तो बाद में अपना मौक़िफ़ तब्दील कर लिया जबकि हम ऐसे नहीं थे। तो इन रवायात से पता लगता है कि अहले सुन्नत के यहाँ भी ये हकायक वारिद हुए हैं कि शदीद इख्तलाफ था, और इख्तलाफ भी इस नौयत का था कि शदीद रवैये थे, शदीद मौक़िफ़ थे। लेकिन अहले सुन्नत कुतुब ये बयान करती हैं कि ये मौक़िफ़ बाद में इमाम अली अलैहिस्सलाम ने तब्दील कर लिया और वो उनसे राज़ी हो गए। ये सही मुस्लिम और बुखारी के और दीगर कुतुब से जो नताइज हमारे पास निकलते हैं। अभी आप ये रवायत जब ख़त्म होगी तो आपके सामने भी ये अमूर आशकार होंगे कि अहले सुन्नत का मौक़िफ़ क्या है। लिहाजा अहले सुन्नत की कुतुब के मुताबिक ही मौक़िफ़ बनता है, क्योंकि वो तारीख़ में और दीगर जगहों पे बहुत सारे वाक़यात ऐसे वारिद हुए हैं, वो उधर सनदी बहस करते हैं और सनदी बहस करके बहुत सारे वाक़यात को गलत साबित करते हैं। लिहाजा अहले सुन्नत के जो ये मौक़िफ़ है कि अमीरुल मोमिनीन अलैहिस्सलाम बाद में खुलफा से राज़ी हो गए और उनका उन्होंने भरपूर साथ दिया, तो इसकी बुनियादी वजह बुखारी मुस्लिम में वारिद होने वाली रिवायात हैं। मसलन अहले सुन्नत क्यों खलीफे दुव्वुम, खलीफे अव्वल का बेहद एहतराम करते हैं? उसकी बुनियादी वजह बुखारी मुस्लिम में वारिद होने वाली फ़ज़ाइल के ऊपर मुश्तमिल अहादीस हैं। ये अहादीस मकतब तशय्यो में नहीं पहुँची। मकतब तशय्यो में अगर कोई ऐसी रिवायत है कि जो खुलफाए सलासा हज़रत अबू बकर, हज़रत उमर, हज़रत उस्मान की फजीलत के ऊपर दलालत करे, तकरीबन तमाम जगहों पे जहाँ पे शिया कुतुब में ऐसी कोई रवायत वारिद हुई है वह अहले सुन्नत रावियों से है, यानी अहले सुन्नत ही कुतुब से वहाँ पे नकल की गई है। और नकल इसलिए उस शिया मुअल्लिफ ने कर दी क्योंकि आइमा अलैहिस्सलाम पे उसकी सनत का इख्तिताम हो रहा था, वरना वो नकल भी ना करते। मसलन जनाबी उरवा से नकल करेंगे या इसी तरीके से अबू हुरैरा से नकल करेंगे, उम्मुल मोमिनीन से नकल करेंगे, लेकिन वो नकल आस्ता आस्ता बाज़ जगहों पे जब इख्तिताम होता है वो आइमा अलैहिस्सलाम पे होता है, इस वजह से वहाँ नकल कर दी गई, वाइल्ला अहले सुन्नत तो रुख से आई हैं, या उसकी सनद ज़ईफ़ है। एक भी सही सनद रिवायत हमारे पास नहीं है शिया कुतुब में कि जो दलालत करती हो फजीलत के ऊपर, और फिर आखिर में आ जा के क्या रह जाता है, यही इख्तलाफी नुकात। अब फिर नतीजा क्या निकलता है कि फ़ज़ाइल जो खुलफाए सलासा के हैं, खसूसन शेखैन के फ़ज़ाइल, वो मकतब अहले बैत अलैहिस्सलाम की किसी किताब में वारिद नहीं हुए। लेकिन अहले सुन्नत कुतुब की तरफ आएँ, जैसे खसूसन बुखारी है, मुस्लिम है, मुसन्नफ़ इब्ने अबी शैबा है, मुसनद अहमद बिन हम्बल है, ये बड़ी किताबें शुमार होती हैं अहले सुन्नत में, उधर कसीर फ़ज़ाइल आए हैं, कम भी नहीं। और वो जो फ़ज़ाइल वारिद हुए हैं उसकी वजह से फिर गैर मामूली अहमियत लेके आते हैं और इजमा को दलील बनाते हैं, क्योंकि इजमा के मसले को अहले सुन्नत ज़्यादा उठाते हैं और इजमा के मुखालिफ के ऊपर इर्तदाद, मुर्तद होने का हुक्म लगा देते हैं, फतावा में इस तरह से मशकूर है। और तहकीकी तौर पर हम अगर जायज़ा लें, ख़ुद अहले सुन्नत कुतुब में ही जायज़ा लें, تو ایسا اجماع تاریخ میں وارد ہی نہیں ہوا کہ پوری امت ایک مسئلے پہ متفق ہو، حتیٰ کہ فخر الدین رازی، ان کی ایک بڑی زخیم کتاب ہے اصول فقہ پہ، المحصول، المحصول کتاب ہے فخر الدین رازی کی، اس میں وہ تحریر کرتے ہیں کہ کوئی بھی عالم اسلام کا ایسا مسئلہ نہیں ہے کہ جس میں کسی نے اختلاف نہ کیا ہو، حتیٰ کہ قیامت کیسے آئے گی، قرآن کریم تحریف ہوئی ہے یا نہیں ہوئی، کیونکہ تحریف قرآن کے بارے میں بھی انہوں نے واضح طور پہ لکھا، ایسا اجماع مسلمین نہیں ہے کہ کوئی بھی اس کا مخالف نہ ہو، کیونکہ بخاری میں ہی، مسلم بخاری کی روایات ہیں کہ معوذتین سورة الفلق و سورة الناس آیا قرآن ہیں یا نہیں، حضرت عبداللہ بن مسعود بزرگ ترین صحابی ہیں، قاری ہیں، حافظ شمار ہوتے ہیں، قراء کے اساتیز میں سے ہیں صحابہ کرام میں، یعنی ان کا شعبہ ہی قرآن کریم اور اس کی قراءت اور اس کا حفظ تھا، وہ اس بات کے قائل تھے کہ معوذتین سورة الناس و سورة الفلق و سورة الناس وہ قرآن ہے ہی نہیں، باقاعدہ بخاری میں ہے، اور سعودی عرب سے ہی بعض ایسے قرآن چھپے ہیں اس کے اردو ترجمے کے ساتھ، کیونکہ حج پہ وہ فری میں، مفت میں تقسیم کرتے ہیں قرآن ہدیہ کے طور پہ، وہ جو ہدیہ کے طور پہ انہوں نے تقسیم کیے، ان میں سے بعض قرآنوں کے حاشیے میں یہ بات لگی ہوئی ہے کہ اس بات پہ اختلاف ہے صحابہ میں، بعض قائل ہیں اور بعض قائل نہیں ہیں، لیکن بخاری کی اس روایت میں قوت پائی جاتی ہے کیونکہ بخاری کی روایت ہے، اس لیے قول ارجح، راجح قول یہی ہے کہ یہ دونوں قرآن نہیں ہیں. اب یہ اس حاشیے والے کا نظریہ، ہم یہ نہیں کہتے اہل سنت کا نظریہ، اہل سنت میں بقیہ اس بات کی تاویل کرتے ہیں، وہ یہ کہتے ہیں کہ حضرت عبداللہ بن مسعود کو خبر ہی نہیں ہوئی یہ دو صورتیں نازل ہوئی تھیں، بقیہ قرآن کی خبر ہو گئی، لیکن یہ آپ جانتے ہیں کہ یہ بات کسی صورت قابل قبول نہیں ہے، کیونکہ جناب عبداللہ بن مسعود چھوٹے صحابہ میں سے، صغار و صحابہ میں سے نہیں ہیں، کیونکہ اہل سنت میں مراتب ہیں صحابہ کے، کبار میں ان کا شمار ہوتا ہے. نمبر دو، جناب عبداللہ بن مسعود ان کا شعبہ ہی قرآنیات ہے، جو جس شعبے سے تعلق رکھتا ہو اسی کو خبر نہیں ہے کہ کون کیا قرآن ہے. نمبر تین، پورے عالم اسلام میں اس وقت بھی معوذتین وہ قرآن کریم کا حصہ شمار ہوتی تھی، لیکن جناب عبداللہ بن مسعود اس بات کے شدت کے ساتھ منکر تھے کہ یہ دونوں قرآن نہیں ہیں. لہذا یہ کہنے کا مقصد یہاں پہ صرف یہ مثال اس لیے بیان کی گئی کہ بخاری اور مسلم کی بنیاد پہ وہ اہل سنت نظریات، عقائد، فقہ، فقہی احکام، دین لیتے ہیں، دین کا سب سے بڑا منبع اور ماخذ قرآن کریم کے بعد بخاری اور مسلم کو قرار دیتے ہیں. اس کے نتیجے میں یہی ہمارے سامنے آتا ہے. البتہ اجماع کا جو دعویٰ ہے اس کو رد کرنا مقصود تھا کہ اگر ہم کہیں کہ قرآن کے اوپر بھی اجماع امت ہے، یعنی تمام مسلمانوں کے فرقے، حقیقت تو یہی ہے، جیسے آج بعض نادان افراد یا دشمن کے پروردہ افراد مکتب اہل بیت علیہ السلام پہ یہ تہمت لگاتے ہیں کہ وہ تحریف کے قائل ہیں، جبکہ حقیقت اس کے برعکس ہے. یعنی ہم لوگ یہاں پہ جتنے افراد بیٹھے ہیں، بچپنے سے ہم نے تو اپنے گھروں میں کبھی نہیں سنا کہ کوئی ہمارا جدی پشتی یا باوجداد میں بھی قائل ہو کہ قرآن میں تحریف ہے. لہذا یہ بات تو آج کھل گئی، آج تو قوت میں ہے شیعت، شیعت قوت میں ہے، نظریات اور افکار وہ کسی کے خوف سے بیان نہیں کرتے. آج کے دور میں پاکستان کے اندر ہی جو کچھ بیان کرنا چاہتا ہے وہ بیان کر سکتا ہے، کوئی اسے جا کے کچھ نہیں کہتا، کیونکہ اتنی طاقت ہی نہیں رکھتے. طرح طرح ابھی تو اللہ کا انکار کرنے والے کتنے موجود ہیں، یہ چیزیں تو دور ہو گئیں. اب ہر فرقے کے اندر ابھی الحاد آہستہ آہستہ بڑھتا چلا جا رہا ہے. لا محالہ مسلمان فرقوں کو متحد ہونا پڑے گا، کیونکہ مقابلے میں ملحدین، سیکولرزم، کمیونزم، اس طرح کے نظریات وہ بڑھتے چلے جا رہے ہیں. اور نمبر دو، ہم کسی فرقے کے اوپر تحریف کی تہمت لگائیں، اس سے فائدہ عالم اسلام کو ہوتا ہے یا دشمن کو ہوتا ہے؟ یعنی آج یہاں پہ بیٹھ کے میں بھرپور کوشش کر کے یہ ثابت کر دوں کہ نہیں، اہل سنت تحریف کے قائل ہیں، اس سے کوئی اسلام کی خدمت ہوگی یا اس سے امریکہ اسرائیل کی خدمت ہوگی؟ اس سے امریکہ اسرائیل کو تقویت ملے گی. وہ پہلے یہ بات کہہ رہے ہیں کہ مسلمانوں میں اختلاف ہے کہ قرآن برحق ہے یا نہیں. لہذا یہ کوئی نہ نیکی ہے اور نہ دین اسلام کی خدمت ہے کہ مسلمانوں میں کوئی بھی فرقہ اس بات کا قائل نہیں ہے کہ قرآن کریم میں لفظی تحریف ہے. کوئی بھی فرقہ اس بات کا قائل نہیں ہے. اور اگر باتیں ہی نکال کے لانی ہیں تو کسی کا بھی گھر محفوظ نہیں ہے. کسی بھی جگہ پہ آپ کسی کا بھی تحفظ نہیں کر سکتے. اہل سنت بھی گرفتار ہوتے ہیں, مکتب تشیع بھی گرفتار ہوتے ہیں. دونوں طرف آپ نے اگر اسی طرح سے ضعیف عناصر کو اٹھا کے ایک مکتب کے اوپر تھوپ دینا ہے تو پھر تو کوئی بھی محفوظ نہیں رہے گا. عالم اسلام بھی محفوظ نہیں رہے گا. قرآن مشکوک در مشکوک ہوتا چلا جائے گا, فائدہ اٹھا جائیں گے استعمار. ایسا یہاں پہ صرف یہ مثال آپ کی خدمت میں پیش کرنا مقصود تھی کہ اس جگہ پہ اگر کوئی ایسا مورد آئے کہ جس میں اختلافات شدید ہو جائیں تو اس جگہ پہ جائزہ لیا جائے کہ یہ اختلاف کیوں شدید ہو رہا ہے. مثلا ایک طرف خلفائے ثلاثہ حضرت ابوبکر, حضرت عمر, حضرت عثمان, ان کی انتہائی عزت اور قدر ہے, تو اس عزت اور قدر کی پیچھے وجہ ہوگی. ایسا تو نہیں ہے کہ تشیع کے تعصب میں انہوں نے یہ نظریہ اختیار کر لیا. یقیناً ایسی وجہ نہیں ہے. اس کی وجہ کیا ہے؟ یہ بخاری مسلم کی روایات. وہ یہ کہتے ہیں امیر المومنین علیہ السلام کا جھگڑا تھا, ختم ہو گیا, وہ بعد میں راضی ہو گئے. ٹھیک ہے, انہوں نے سخت الفاظ کہے, بعد میں وہ راضی ہو گئے. اچھا, ادھر دوسری بات, مکتب تشیع, مکتب اہل بیت علیہ السلام, اگر ان میں دوری پائی جاتی ہے, صحابہ کرام کا تشیع انکار نہیں کرتے, انشاءاللہ جلدی ہمارا یہ سلسلہ شروع ہوگا کہ صحابہ کرام کے موضوع کے اوپر, فضائل صحابہ کرام, خصوصاً نبی صلی اللہ علیہ وسلم کے بزرگ ترین صحابہ کے فضائل بیان کیے جائیں, کیونکہ آئمہ اہل بیت علیہ السلام نے فضائل بیان کیے ہیں. تو انہوں نے جن کے فضائل بیان کیے ہیں وہ ہمیں حتمن کرنے چاہیے. مثلا جنگ بدر میں کتنے شہید ہوئے, جتنے شہدائے بدر ہیں انتہائی عزت اور قدر اور جلالت ہے ان کی. اسی طرح جنگ احد میں جو شہدا اصحاب باوفا شہید ہوئے انتہائی عزت اور قدر ہے ان کی. اسی طریقے سے نبی صلی اللہ علیہ وسلم کے جلیل القدر صحابہ کی ایک طویل فہرست ہے. صرف چند افراد پہ جھگڑے کر کے شخصیات کو پامال تو نہیں کیا جا سکتا. اسلام کی خدمت کرنے والے, اسلام کا پرچم گاڑنے والے, اسلام کو بلند کرنے والے صحابہ کرام تھے. لہذا صحابہ کرام کی تو نفی نہیں ہو سکتی کسی بھی صورت. یعنی یہ ہو سکتا ہے کہ امام علی علیہ السلام کے صحابہ تو قبول ہوں, رسول اللہ کے صحابہ قبول نہ ہوں, ایسا اصلاً ممکن نہیں ہے. ہاں, بعض افراد کے اوپر یہ بحث ہو سکتی ہے کہ صحابہ کرام میں کس کو کیا مقام دیا جائے. ہم مقام دینے والے نہیں ہیں. قرآن اور احادیث نبوی کے تحت کیا ہر فرد اس قابل ہے کہ اس سے دین کو لے لیا جائے یا نہ لیا جائے؟ اس جگہ پہ یہ ہمارے پاس نتیجہ نکلا کہ ہم اس موضوع کے اوپر اب داخل ہوں, کیونکہ یہ والی مقدماتی بحثیں ہمارے لیے مہم ہیں. صحابہ کرام جو نبی صلی اللہ علیہ وسلم کے صحابہ ہیں, ان کی قرآن کریم نے تعریف کی ہے, ان کی قربانی, ان کے ایثار, ان کی معیت, ان کے ایمان, ان کے تقویٰ, اس کو قرآن نے بیان کیا, نہج البلاغہ نے بیان کیا, الکافی میں تذکرہ ہے, صحیفہ کاملہ, صحیفہ سجادیہ میں تذکرہ ہے, خصال میں روایات بعض وارد ہوئی ہیں, اختصاص میں روایات وارد ہوئی ہیں, کتب تشیع میں وافر طور پہ تذکرہ وارد ہوا ہے. لہذا اسے بیان کرنا چاہیے. اچھا, اس کا یہ مطلب نہیں ہے کہ ہم اس نظریے کے قائل ہو جائیں کہ الصحابہ کلہم عدول, کیونکہ یہ بعد میں قواعد وضع کیے گئے. اہل سنت کے ہاں بھی یہ قواعد بعد میں ایجاد کیے گئے, بعد میں وضع کیے گئے. اور اس بات کا یہ مطلب بھی نہیں ہے کہ ہر صحابی کو ایک ہی درجہ دے دیا جائے. یہ بھی قرآن کریم کی آیات کے موافق نہیں ہے. جب قرآن کہہ رہا ہے کہ اعراب میں مومنین بھی ہیں تو وہاں اعراب میں منافقین بھی ہیں. سورۃ المنافقین, منافق تو کافروں میں نہیں ہوتا, وہ تو ہوتا ہی مسلمانوں کے درمیان ہے. اور پھر قرآن واضح کہہ رہا ہے من الاعراب منافقون ومن اہل المدینہ مردوا علی النفاق. آیا ہم آیات کا انکار شروع کر دیں, आयात का इनकार भी नहीं कर सकते, कबूल करेंगे नहीं। इसी अहले मदीना में जहाँ वो लोग हैं मुहम्मद रसूलुल्लाह वल्लज़ीना माहू अशिद्दाउ अलल कुफ़ार रहमा बैनहुम, जहाँ ये अफराद हैं वहाँ ये अफराद मिन अहलिल मदीना मरदू अलन निफाक, इसी मदीने के अंदर ये अफराद मौजूद हैं। ये मकतब तशय्यो का नज़रिया है, ये मकतब अहल बैत अलैहिस्सलाम का नज़रिया है। इसलिए एक बड़ी तादाद सहाबे किराम की है कि जिनको मकतब तशय्यो मकतब अहल बैत अलैहिस्सलाम कबूल करते हैं, उनके नाम लेके उनके फ़ज़ाइल वारिद हुए हैं। रिजाल किशी में रवायात वारिद हुई हैं, रिजाल तूसी में फल फहरिस्त में बाकायदा उनकी रवायात वारिद हुई हैं, या जो रसूल सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में ही सआदतों के ऊपर फ़ायज हो गए, किस तरह मुमकिन है कि उनका इनकार किया जाए। ये हमारे पास एक बहस को शुरू करने से पहले मुकदमा था, क्योंकि यहाँ पर बैयत अमीरुल मोमिनीन अलैहिस्सलाम, उससे पहले वाले मसाइल तो वाज़े हैं। जनाब सैयदा सलामुल्लाह अलैहा की शख्सियत नाराज़ गईं, गज़बनाक गईं और शदीद एहतजाज सरापा एहतजाज करती हुई गईं, ये बात बिल्कुल वाज़े है। शिया सुन्नी दोनों में एक ज़र्रा इख्तलाफ इस बात पे नहीं है। इनमें से किसका मौक़िफ सही था, बिला शक व शुबा मकतब तशय्यो में तसव्वुर भी नहीं हो सकता कि जनाब सैयदा सलामुल्लाह अलैहा उनका मौक़िफ दुरुस्त ना हो, तसव्वुर ही नहीं हो सकता। ये बहस हम करें या ना करें, असलन मकतब अहले बैत अलैहिस्सलाम में ये तसव्वुर ज़हनी तौर पे भी तसव्वुर नहीं कर सकते, उनका टकराव किसी से हो जाए और उस टकराव में मद मुकाबिल उसका मौक़िफ़ दुरुस्त हो, सही हो, ऐसा नहीं हो सकता। लेकिन ये बिलावजा अकीदा नहीं है, नबी सल्लल्लाहु अलैहि वसल्लम की उन रवायात की बुनियाद पर जो शिया सुन्नी कुतुब में वारिद हुई हैं, उन रवायात की बुनियाद पर कि जिनमें हक का मेयार जनाब सैयदा को करार दिया गया है, जिनमें जनाब सैयदा सलामुल्लाह अलैहा की सद्दाकत की गवाही दी गई है, सद्दीकतुन कहा गया है, सैयदतुन निसाइल आलमीन कहा गया है, लिहाजा ये रवायात सबब बनती हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम की गैर मामूली तआज़ीम करना, उनकी मोहब्बत का वाजिब होना उम्मत के ऊपर, आयत तथहीर का शान नज़ूल उनके हक़ में होना, ये सारी की सारी किसी ज़ौजा के बारे में उम्महातुल मोमिनीन काबिल क़दर हैं, क़ुरान ने उम्महातुल मोमिनीन उन्हें करार दिया, लेकिन किसी भी ज़ौजा के लिए ये कलिमात नहीं हैं, ये कलिमात जो जनाब सैयदा फ़ातिमा सलामुल्लाह अलैहा के हैं। इसलिए मकतब तशय्यो का ये मौक़िफ़ बिला दलील नहीं है। आए अब हम इस मसले के ऊपर हम मुंतकिल हो रहे हैं, क्योंकि शरह चल रही थी सही मुस्लिम से और उसी के ज़ैल में मतालिब बयान किए जा रहे थे, तो ये मसला आ जाता है बैअत का। अमीरुल मोमिनीन अलैहिस्सलाम ने बैयत की या नहीं की, अहले सुन्नत मौक़िफ़ क्या है, वाज़े सही मुस्लिम की नीचे हम रवायत पढ़ेंगे, बैयत कर ली, लिहाजा वो इस बात के कायल हैं जो बुखारी मुस्लिम मुसनद अहमद बिन हम्बल मुसन्नफ़ इब्ने अबी शैबा इन कुतुब अहादीस को दीन लेने का मरकज़ समझते हैं, मुमकिन नहीं है कि वो कोई और नज़रिया इख्तियार करें, क्योंकि उसमें वाज़े रवायात हैं, सही सुन्नत उनके यहाँ रवायात हैं। मकतब अहले बैत अलैहिस्सलाम की तरफ आएँ, आइमा अहले बैत अलैहिस्सलाम में अगर हम इस तरफ आएँ तो हमारे पास दो कौल मिलते हैं। पहला कौल ये है कि अमीरुल मोमिनीन अलैहिस्सलाम ने बैयत नहीं की, ये मुतकल्लमीन में से बाज़ ने यह नज़रिया इख्तियार किया है, उन्होंने बैयत नहीं की। नंबर दो, दूसरा कौल ये है जैसा कि शरीफ मुर्तज़ा रहमतुल्लाह अलैह उन्होंने भी ये बात लिखी है कि अमीरुल मोमिनीन अलैहिस्सलाम ने बैयत की जबरन व कराहतन, मजबूरी के आलम में बैयत की, और अहले सुन्नत कुतुब में अहादीस हैं कि मजबूरी के आलम में बैयत बैयत नहीं होती। ये दूसरा कौल है, बैयत की लेकिन मजबूरी के आलम में की। अच्छा, सवाल ये पैदा होता है कि मकतब अहले बैत अलैहिस्सलाम में तफसीली वाक़ वारिद हुआ है कि क्या उस वक्त दरपेश आया जनाब सुलेम बिन कैस हलाली की किताब के अलावा, क्योंकि उसके ऊपर अभास हैं। शिया सुन्नी दोनों ही मुहद्दिसीन के, अहले सुन्नत तो बिल्कुल ही इनकार करते हैं, लेकिन मकतब अहले बैत अलैहिस्सलाम में भी जो बुज़ुर्ग उलमा गुज़रे हैं और कवायद इल्मिया के तहत जायज़ा लिया जाए, एक ग्रोह कबूल करता है, एक ग्रोह इनकार करता है। बहरहाल हम उसके हट के बात करते हैं। अगर हम इसका जायज़ा लें तो अमीरुल मोमिनीन अलैहिस्सलाम के हालात जो खुलफा के दौर में थे बहुत तफसीली वारिद ही नहीं हुए हमारे पास, और हो भी नहीं सकते वारिद। क्यों नहीं हो सकते? क्योंकि लिखने पे ही पाबंदी थी। आ जाके हमारे पास माखज़ क्या करार पाता है? वही अहले सुन्नत की तारीख। लिहाजा इमाम अली अलैहिस्सलाम का खुलफा के दौर में क्या उनका तर्ज़ ज़िंदगी था, उसके बारे में बहुत कलील मवाद आइमा अहले बैत अलैहिस्सलाम से हम तक पहुँचा है, क्योंकि आइमा अलैहिस्सलाम को भी दीन बयान करने की फ़ुर्सत नहीं देते थे। उनके असहाब जो उनसे दीन लेते थे उन्हें शहीद कर दिया जाता, जिंदानों की नज़र कर दिया जाता था। इन तमाम मुशक्क़तों और मुश्किलात के बाद जो पहुँचा है वो हम तक अभी कुतुब के ज़रिए पहुँचा है। लिहाजा तफसीलात बहुत वसी पैमाने पे नहीं है। अच्छा, इनमें भी तफसीलात का मंबा सबसे बड़ा कौन सा है, ये तवज्जो करें, क्योंकि हम किताबों की शनाख्त नहीं करेंगे तो इधर उधर की बातों से तो काम नहीं चलता। पहले शनाख्त करें कि कहाँ पे सबसे तफसीली हमारे पास वाक़यात अमीरुल मोमिनीन अलैहिस्सलाम की हालात ज़िंदगी के बारे में वारिद हुए हैं। मतलब मकतब तशय्यो में बेइनवान तारीख़ वो किताबें कदीम ज़माने में तहरीर नहीं की गई सवाए एक चैप्टर के, और उसका नाम है सीरत। तारीख़ एक वसी मौजू है, आदम अलैहिस्सलाम से ले कर चलते हैं, अंबिया की तारीख़, कौमों की तारीख़, जैसे तारीख़ तबरी उठा लें, तारीख़ इब्ने कसीर है या दीगर तारीख़ की कुतुब हैं, सब अहले सुन्नत हैं। मकतब अहले बैत अलैहिस्सलाम में उलमाए व मुअर्रिखीन ने जिसका एहतमाम किया वो दो टॉपिक हैं, एक सीरत का बाब है और एक बाब है इल्म रिजाल का बाब, क्योंकि रिजाल भी हकीकत में तारीख़ से ही ताल्लुक़ रखता है लेकिन इल्म हदीस से का इस्तेफादा उससे किया जाता है। तीसरा हमारे पास आ जाता है अहादीस, अहादीस में जो तारीख़ वारिद हुई है। इसके अलावा कोई मकतब तशय्यो में जो तारीख़ मौजूद है उसके शीई मनाबे कौन कौन से हैं, ये तीन मनाबे हैं। पहला मंबा क्या है? सीरत पे जो उलमा ने किताब लिखी है और पहली किताब जो हम तक पहुंची है, उर्दू तर्जमा भी उसका मौजूद है, वो शेख मुफीद और रहमतुल्लाह अलैह की है, जिसका नाम अल इरशाद है और उर्दू में तस्करतुल अथार के नाम से मौलाना सफदर हुसैन नचवी साहब ने उसका तर्जमा किया है। आप उसे उठा लें, एक जल्दी भी छपती है, दो जल्दी भी छपती है वो किताब, आजकल एक जल्दी किताब छपती है। एक जल्दी किताब में 14 मासूमीन अलैहिस्सलाम के बारे में मालूमात, खुद आप उससे अंदाज़ा लगाएं कि उन्होंने तारीख़ के तमाम जगहों से, अब उधर कोई सनद वगैरह नहीं है, उन्होंने उठा के वहाँ पे जम की। इसका ये मतलब है सिर्फ सीरत यानी आइमा अहले बैत अलैहिस्सलाम से मरबूत जो तारीख़ अहले सुन्नत कुतुब में हो या शिया कुतुब में हो, उन्होंने जिसको मोतबर समझा वो लिख दिया किताबुल इरशाद में। हम ये नहीं कहते किताबुल इरशाद में जो कुछ है वो 100% ठीक है, ये भी नहीं कहते, तहकीकात की गुंजाइश मौजूद है, लेकिन किताबें इसी तरह से हमारे पास आई। उसके बाद मनाकिबे इब्ने अबी तालिब है या आलो अबी तालिब माजरत, अल मनाकिब के नाम से इब्ने शहर आशोब की किताब छपती है अल मनाकिब के नाम से, जनाब अबू तालिब की औलाद का तस्करा उसमें मौजूद है। ये हमारे पास बड़ी किताबों में शुमार होती हैं, 5वीं सदी हिजरी की, शेख मुफीद के साथ ही हैं। यह अलजराह अलखराज वलजराह इससे इस नाम से मरबूत बाज़ किताबें हम तक पहुंची हैं। फिर बाद में दीगर किताबें आईं और लेकिन सब में सीरत का ही अहतमाम है। इस तरह वसी और अरीज़ तारीख़ का अहतमाम नहीं है, लेकिन मुआसिर दौर में फिर किताबें लिखी गईं और शिया सुन्नी दोनों तारीख़ और अहादीस से इस्तफादा किया गया और रसूल सल्लल्लाहु अलैहि वसल्लम की तफसीली तारीख़ को किताबों में तालीफ़ किया गया और उसमें तजिया तहलील की रविश को बेहतर करार दिया गया। बहरहाल तारीख़ का मौजू छेड़ना मकसूद नहीं है, लेकिन मनाबे की शनाख्त ज़रूरी है। शीई मनाबे तारीख़ के इनवान से हमारे पास कुरान करीम के अलावा तीन हमारे पास मनाबे हैं। एक मंबा है जो सीरत के इनवान से किताबें लिखी गईं, नंबर दो मंबा है इल्म रिजाल और नंबर तीन मंबा है अहादीस मुबारका में जो तारीख़ वारिद हुई है, अहादीस مبارکہ میں جو تاریخ وارد ہوئی ہے. ہم ان تاریخ کے اندر خلفائے ثلاثہ کا دور اس کو اگر تلاش کرنے لگیں وہ کتنی مقدار کا آئے گا؟ وہ بہت قلیل مقدار کا وارد ہوا ہے. لہذا ہمارے پاس بہت تفصیلی معلومات نہیں ہیں کہ اس دور میں امیر المومنین علیہ الصلوۃ والسلام کی طرز زندگی کیسی تھی. بہت تفصیلات وارد نہیں ہوئیں. ان میں سب سے زیادہ جہاں پہ معلومات وارد ہیں وہ نہج البلاغہ ہے, کیونکہ کاملاً امیر المومنین علیہ السلام کے موضوع پر ہے, لیکن وہ بھی زیادہ تر اس کا حصہ امام علی علیہ الصلوۃ والسلام کی ظاہری خلافت پہ آنے کے بعد کا ہے, زیادہ تر حصہ. وہاں سے ہم بہت ساری باتیں معلوم کر سکتے ہیں. بس نتیجہ کیا نکلا؟ شیعی منابع کو اگر ہم مد نظر رکھیں تو دو قول آتے ہیں. ایک ہے کہ امام علی علیہ الصلوۃ والسلام نے بیعت نہیں کی. دوسرا قول ہمارے پاس آتا ہے کہ بیعت کی لیکن کراہتاً و مجبوراً بیعت کی. یہ جو دوسرا قول ہے یہ اہل سنت قول کے ساتھ سازگار بن جاتا ہے, اس شرط کے ساتھ کہ ان کے ہاں بھی کراہت کا تذکرہ ہے, جیسے آپ ادھر ابھی خود پڑھیں گے اور انشاءاللہ آگے آئے گا کہ ادھر بھی یہ تذکرہ بنتا ہے کہ ان کے اوپر پورے معاشرے کے کا دباؤ آیا. اب امام علی علیہ السلام کے پاس یہی چارہ تھا کہ یا تو اس جگہ کو چھوڑ کے روپوش ہو جائیں, یا نہیں روپوش نہ ہوں اسی جگہ پہ رہتے ہوئے اسلام کی حفاظت کریں اور ریاست اسلامی و امت اسلامیہ کے نفع کے لیے اپنی خدمات کو پیش کریں. اس لیے ادھر آپ نے کامل توجہ کرنی ہے تاکہ اس مسئلے کو ہم غور و فکر سے حل کر سکیں. فَلْتَمَسَ مُصَالَحَةَ أَبِي بَكْرٍ وَمُبَايَعَتَهُ, کہ مصالحت کے لیے اور بیعت کے لیے انہوں نے التماس کی. وَلَمْ يَكُنْ بَايَعَ تِلْكَ الْأَشْهُرِ, ابھی تک امام علی علیہ السلام نے بیعت نہیں کی تھی. یہ اہل سنت اس کے قائل ہیں کہ حیات سیدہ سلام اللہ علیہ میں انہوں نے بیعت نہیں کی. ہم اس قول کی طرف آ جاتے ہیں کیونکہ دوسرے قول کے نتائج تھوڑے سے گھمبیر نکلتے ہیں. اگر ہم یہ کہیں کہ بیعت امیر المومنین علیہ الصلوۃ والسلام نے نہیں کی تو پھر انہوں نے زندگی کس جگہ پہ بسر کی؟ اور پھر وہ والے واقعات جو ہماری کتب میں وارد ہوتے ہیں اس سے یہ چیزیں ٹکراتی ہیں. اچھا, بہرحال یہ تحقیق کے اوپر ہم چھوڑ دیتے ہیں بیعت کی یا نہیں کی, لیکن ہم اس قول کو قول ثانی کی طرف آتے ہیں. اگر قول ثانی کو لے کے بھی ہم تجزیہ تحلیل کریں, کیونکہ قول اول کو لیں کہ بیعت نہیں کی تو پھر امیر المومنین علیہ السلام کا طرز زندگی کیسا تھا؟ آیا بالکل روپوش ہو گئے معاشرے سے, بالکل کٹ گئے معاشرے سے, یعنی جس طرح کمرے میں بند ہو کے ساری عمر گزار دیتے ہیں اس طرح سے گزاری انہوں نے زندگی؟ تو یہ تصور شخصیت امیر المومنین علیہ السلام کے ساتھ سازگار نہیں ہے. یہ تصور ممکن ہے کہ مناظرانہ دنیا میں کوئی ثابت کرنے کے لیے بات چیت کی جائے, لیکن شخصیت امیر المومنین علیہ السلام کے ساتھ سازگار نہیں ہے کہ وہ اصلاً روپوش ہو جائیں. روپوشی کی زندگی بسر نہیں کی امیر المومنین علیہ السلام نے, وہ حاضر رہے میدان میں اسی طرح جیسے ان کی شجاعت عظیم تر تھی, جرت مندی عظیم تر تھی, انتہائی مدبر شخصیت تھی امیر المومنین. کوئی جذباتی شخصیت نہیں تھی جیسے ہم اپنے جذبات کے دائرے میں ان کی شخصیت کو پرکھتے ہیں. جیسے ایک علاقے میں کوئی اس طرح کی بات ہو جائے اور وہاں پہ کسی نے طاقت کے ذریعے سے ایک بندے کو دبایا ہو وہ بھی ناراض ہو کے کونے میں گھس جائے, ایسے امیر المومنین علیہ الصلوۃ والسلام نہیں تھے. وہ مدبر شخصیت تھے, وہ اسلام کے لیے اپنے وجود کو قربان کرنے والی شخصیت ہیں, امت اسلامیہ ریاست اسلامی اور اس کے نفع کے لیے اپنے وجود کو حاضر کرنے والی شخصیت ہیں. لہذا امیر المومنین علیہ الصلوۃ والسلام نے اسی وقت ایک تدبیر کی اور اس تدبیر کی وجہ سے امیر المومنین امام علی علیہ السلام کے عناصر قوی سے قوی تر ہوتے چلے جا رہے تھے. یعنی جیسے جیسے زمانہ بڑھ رہا تھا تسلط امام علی علیہ السلام کا قوی ہو رہا تھا اور قریب تھا کہ حکومت ان کے ہاتھ میں آ جاتی, کہ انشاءاللہ تعالیٰ ابھی ہم اس کو اپنی شیعہ روایات اہل سنت روایات سے استدلال بھی اس سے کریں گے, ثابت کریں گے روایات سے کہ امیر المومنین علیہ الصلوۃ والسلام کے عناصر قوی سے قوی ہوتے چلے جا رہے تھے. اس لیے تدبیر کی, वो मैदान से नाकाम होके पलटने वाली शख्सियत नहीं है। वो ऐसा नहीं है कि अपनी ज़ातियात को मद्देनज़र रखते हुए मैदान को छोड़ के चले जाएं, दिल बर्दाश्ता हो के मैदान से गायब हो जाएं। ये तसव्वुर आज के दौर में मुखलिस अफराद से नहीं किया जा सकता, खुजाइए कि इमाम अली अलैहिस्सलाम से ये तसव्वुर करें, नहीं। अच्छा, अब हम दूसरी तरफ आएँ। बैयत मुकराह यानी कराहत, जबरी बैयत, जबरी बैयत का कौल मौजूद है, हम उसको लेके तजिया तहलील करेंगे। पहले कौल के ऊपर तबसरा ज़्यादा नहीं किया जाएगा, लेकिन पहले कौल के अगर कायल हम बने तो फिर हमें उसके मुताबिक तस्वीर कशी करने पड़ेगी। लेकिन अगर हम दूसरे कौल की तरफ आते हैं उसके मुताबिक तस्वीर कशी करेंगे, इसलिए पहले कौल से अभी हम इज्तनाब करते हैं, दूसरे कौल की तरफ आते हैं। दूसरे कौल को अगर हम लें कि कराहतन व जबरन बैत की, तो ये एक कौल उलमाए इमामिया में भी मौजूद है और अहले सुन्नत कुतुब से भी ये ज़ाहिर होता है और शिया कुतुब से भी ज़ाहिर होता है। इमाम अली अलैहिस्सलाम उनकी शख्सियत उस माशरे के अंदर वो उसी तरह से बावफा और क़ुरबानी देने वाली थी जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में थी। लिहाजा इमाम अली अलैहिस्सलाम ने इन खुलफा के दौर में ऐसी मज़बूत प्लानिंग और तदबीर की कि करीब था कि हुकूमत इमाम अली अलैहिस्सलाम के हाथ में आ जाती। और ये हमारे पास कई शवाहद, मसलन एक शाहिद मैं आपकी खिदमत में पेश कर दूँ ताकि हम वापस लौट सकें। इमाम अली अलैहिस्सलाम के जो करीबी तरीन असहाब थे वो आलम इस्लाम के बड़े बड़े इलाकों की परवाली थे, यानी उस वक्त के गवर्नर कौन बने जो इमाम अली अलैहिस्सलाम के करीबी अफराद थे। मसलन शाम का इलाका क्यों इमाम अली अलैहिस्सलाम के मुखालिफ था, कभी आप इसके ऊपर गौर व फिक्र करें। क्योंकि खलीफे अव्वल उन्होंने अबू सुफियान के बड़े बेटे जिनका नाम यजीद था उसको शाम जैसे एक कीमती और वसीउ अरीज इलाके का गवर्नर और वाली बना दिया, हाकिम बना दिया। जब यजीद का इंतकाल हुआ तो यजीद के भाई मुआविया को उधर का हाकिम बना दिया। शाम की सरजमीन के ऊपर लोगों ने फ़कत और फ़कत वो दीन देखा था कि जो बनु उमैया ने मुतारिफ़ कराया है, और बनु उमैया का बयान करदा और मुतारिफ़ करदा दीन वह अहले बैत अलैहिस्सलाम के मुखालिफ था। लिहाजा हुकाम और हाकिमों के असरात होते हैं सरजमीनों पे। इसलिए इमाम अली अलैहिस्सलाम ने खलीफे दुव्वम के दौर में ये तदबीर इख्तियार की कि अहम अहम बड़े बड़े इलाकों में इमाम अली अलैहिस्सलाम की करीबी तरीन असहाब वाली बन जाएं। उसके असरात थे, वो वहाँ पे आज़ादाना तौर पे दीन बयान करते थे, यानी दीन के मुताबिक उस इलाके को कंट्रोल किया करते थे। इन इलाकों में अनासे रास्ता सा पनपने लग गए, लेकिन वहाँ पर इस तदबीर को धचका लगा कि जहाँ पे खलीफे सिवम ने इन वालियों को हटा के फासिख फाजिर बनु उमैया के अफराद को हाकिम बना दिया, उस जगह पे सख्त तरीन धचका लगा। यानी अगर ये वाला अमल ना होता तो 11 साल के बाद हुकूमत इमाम अली अलैहिस्सलाम के हाथ में थी, क्योंकि उन जगहों पे वाली इमाम अली अलैहिस्सलाम के मौजूद थे, अनासिर इमाम अली अलैहिस्सलाम के मौजूद थे। ये एक शाहिद है, क्योंकि ये वाली तारीख तब्दील नहीं की जा सकती। जनाब सलमान मदाइन के वाली थे, बसरा में भी वाली इसी तरीके से इमाम अली अलैहिस्सलाम के असहाब में से थे। आप वो इंटरनेट पे लिखें खलीफे दुव्वम के दौर में इलाकों के ऊपर वाली कौन कौन हैं, आप देखेंगे कि अक्सर बेशतर वो अफराद हैं जो इमाम अली अलैहिस्सलाम के, जो उनके असहाब बावफा में से हैं, जो उन पर क़ुरबानी देने वाले, उनके ऊपर फ़िदा हो जाने वाले हैं। इससे इमाम अली अलैहिस्सलाम की तदबीर पता लगती है। लिहाजा इमाम अली अलैहिस्सलाम मदीना से बाहर नहीं गए। मदीना एक छोटा सा इलाका था, छोटी सी जगह, कहा जाता है 2000 या कुछ उसकी आबादी थी, इससे ज़्यादा आबादी असलन नहीं थी। हत्ता कि इमाम अली अलैहिस्सलाम नमाज कहाँ पढ़ते थे, आखिर नमाज़ें पढ़नी है, अगर वो नमाज ना पढ़ें मस्जिद में जाके तो पूरे माशरे में एतराज़ होगा, क्योंकि छोटी शख्सियत नहीं है। इमाम अली अलैहिस्सलाम शिया कुतुब में भी सही सनत रवायत वारिद हुई है, यानी जिसमें मज़लूमियत अमीरुल मोमिनीन अलैहिस्सलाम वारिद हुई है, तफसीर कुम्मी की रवायत है और एहतजाज तबरसी में भी वही रवायत आई, उसमें है कि इन खुलफा के पीछे नमाज़ पढ़ते थे लेकिन अपनी नमाज़ पढ़ते थे, सल्ला लिनफ्स ही। इमाम अली अलैहिस्सलाम ने नमाज़ पढ़ी लेकिन ख़ुद अपनी नमाज़ पीछे पढ़ी लेकिन अपनी नमाज़ पढ़ी। लिहाजा ऐसा नहीं है कि मस्जिद के इज्तमात में शिरकत ना करें, कट जाएं वहाँ पे अफराद से, ऐसा नहीं है। अच्छा, प्रेशर क्या था इमाम अली अलैहिस्सलाम पे? इमाम अली अलैहिस्सलाम की शख्सियत को उन्होंने इतना गिराया, इतना गिराया, इतना गिराया माशरे के अंदर कि वो गुज़रते थे लोग नफ़रत से रुख फेर लेते थे, इमाम सलाम करते थे लोग जवाब नहीं देते थे, नफ़रतें उनके चेहरों के ऊपर आयाँ हो गई। सख्त तरीन ये माशरा है। इस माशरे के अंदर अगर इमाम अली अलैहिस्सलाम चले जाएं तो वो दीन जो सीने अमीरुल मोमिनीन अलैहिस्सलाम में महफूज है वो कैसे उम्मत में मुंतकिल होगा, वो कैसे नशर व इशात होगा? क्योंकि खलीफा और इमाम की ज़िम्मेदारी है दीन की हिफाजत, दीन की नशर व इशात और दीन का निफाज, वो ज़िम्मेदारी है खलीफा वक्त की, इमाम वक्त की ज़िम्मेदारियों में से ज़िम्मेदारी है। इसलिए इमाम अली अलैहिस्सलाम ने यह तदबीर इख्तियार की कि वहाँ पे अपने हक़ से पीछे हट जाएं। ये सही उस खुतबा शकशकिया नज़ बलागा में वारिद हुआ है। अहले सुन्नत उस खुतबे पे बहुत एतराज़ करते हैं लेकिन मकतब तशय्यो, मकतब अहले बैत अलैहिस्सलाम में सही सनत तरीक़े से यानी मोतबर सनत के ज़रिए खुतबा शकशकिया हम तक पहुँचा है, ज़यीफ़ सनदों से नहीं पहुँचा। खुतबा शकशकिया में बयान करते हैं कि मेरे गले में गोया के हड्डी फंसी हुई थी और आंखों में खसो खाशाक था, जैसे नहीं होती मट्टी चली जाए क्या हालत इंसान की होती है, और गले से सांस बंद हो रहा हो। तो ये इबारतें हैं कि मैं इतना मजबूर हुआ, इतना मजबूर हुआ कि मेरे लिए सांस लेना मुमकिन नहीं था। इस हालत में फिर मैंने वहाँ पे इसकी रिकाब हुकूमत की वो तर्क कर दी और वो फिर रिकाब खलीफा अव्वल के हाथ में आई। इसलिए उन्होंने कहा कि मैंने इसको फ़िलहाल छोड़ दिया, तर्क किया इस चीज़ को। अगर इमाम अली अलैहिस्सलाम वहाँ पे ये काम ना करते और लश्करकशी वहाँ पे करते तो वही जो 2 साल भी मुकम्मल नहीं हुए अभी मक्का को फतह हुए हुए और वहाँ पे सीनों के अंदर शदीद तरीन हासिदाना और दुश्मनी का मादा मौजूद है वह अनासर जाग उठते। अभी 3 साल मुश्किल से मुकम्मल हुए हैं खैबर और मदीना के अतराफ में यहूदी आबादियों को बिठाए हुए, यह नासिर फिर खड़े हो जाते। अभी रूम की फ़ौजों के ऊपर एक धाक गज़वे तबूक के ज़रिए ताज़ा ताज़ा बिठाई थी, वो फ़ौजें अंदर दाखिल होने का शदीद ख़दशा आ जाता। लिहाजा इमाम अली अलैहिस्सलाम अगर मदीने में ही यह टकराव बरपा होता तो मक्के वाले कवी हो जाते या नहीं, खैबर से यहूदी खड़े हो जाते या नहीं, तबूक से रोमियों की फ़ौजों का दाखिल होना वो यकीनी होता या ना होता, क्योंकि बिल्कुल ही तकसीम हो गया मदीने के अफराद इस हवाले से। इसलिए अमीरुल मोमिनीन अलैहिस्सलाम ने कराहतन यानी खुतबा शकशकिया इस बात के ऊपर दलालत करता है कि इमाम ने ज़ाहरी तौर पे खिलाफत के मसले को उस जगह पे तर्क किया। खुतबा शकशकिया नज़ बलागा में है, उर्दू बेहतरीन तर्जमा मुफ्ती जाफ़र हुसैन रहमतुल्लाह अलैह का है। लिहाजा ये बात हमारे सामने। नंबर 2, यहाँ पर एक सवाल उभारा जाता है जिससे हमें ये तस्वीर और वाज़ेह हो जाएगी। अभी मुमलिकत पाकिस्तान, इसमें हमारे पास जो हुकाम मौजूद हैं हम राज़ी नहीं हैं उनसे, कहते हैं कि उन्होंने हक गस्ब कर लिया है, जो अहल थे उनका हक गस्ब कर लिया है। अभी अगर इसी मुमलिकत के ऊपर हमला हो जाए इंडिया की तरफ से तो जो उलमाए तशय्यो और शिया मुखलिस शिया मुखलिस उलमाए तशय्यो जो कि पाकिस्तान इस्लामी रियासत उम्मत इस्लामी उसका दर्द रखते हैं, दीन इस्लाम का दर्द रखते हैं, वो पाकिस्तान की ममलिकत का दिफा करेंगे या छोड़ देंगे? यकीनन दिफा करेंगे। या इसी जगह पे आप मिसाल ले लें शहीद कासिम सुलेमानी रहमतुल्लाह अलैह, वो अगर ईरान के हालात ख़राब हों और दुश्मन बाहर से हमला करे तो इन ख़राब हालात के बावजूद के हाकिमों से वो नहीं राज़ी, इसके बावजूद वो अपनी खिदमात पेश करेंगे या एक कोने पे घुस जाएंगे? यकीनन खिदमात पेश करें। कैसे हम इमाम अली अलैहिस्सलाम के बारे में ये तसव्वुर कर सकते हैं कि ईरान और अरब की जंग हो اور امام علی علیہ السلام وہاں پہ کوئی قیمتی مشورہ نہ دیں، وہ قیمتی مشورہ خلیفہ دوم کو نہیں، امت اسلامیہ کی نفع، دین اسلام کے تحفظ کی خاطر، ریاست اسلامی کے تحفظ کی خاطر وہاں پہ یہ اقدام ہے امیر المومنین علیہ السلام کا. اسی طریقے سے خلیفہ سوم کے دور میں فتنے کھڑے ہوئے، کیوں؟ امام علی علیہ السلام نے جا کے حفاظت کی، بہت محبت تھی اس لیے حفاظت کی، یا عالم اسلام میں فتنوں کو دبانا چاہتے ہیں امام علی علیہ السلام؟ یقیناً امام علی علیہ السلام فتنوں کو دبانا چاہتے ہیں، وہ راضی نہیں ہیں کہ جو اس دور میں بہت سارے مظالم ڈھائے گئے، بہت سارے وہاں پہ کرپشن اور خیانتوں کے واقعات ہیں، بہت سارے والی جو اپنے بدترین کارستانیاں کرتے رہے، کیا امام علی علیہ السلام وہاں پہ راضی تھے اس سے؟ ہرگز راضی نہیں تھے. شدید ترین تنقید امام علی علیہ السلام کی طرف سے موجود ہے، لیکن فتنہ اس کا حل نہیں ہے. وہ تو فتنوں کی آنکھ پھوڑنے والے، فتنوں کو دبانے والے امام علی علیہ السلام. لہذا یہ وجہ بنی. با الفاظ دیگر، یہ الفاظ امام علی علیہ السلام کی تدبیر پہ دلالت کرتے ہیں. اہل سنت کتب میں کیونکہ ناسبی عناصر بڑی قوت سے داخل ہوئے، یہ میرے اپنے الفاظ نہیں ہیں، یہ خود ہی اہل سنت علماء نے لکھا ہے. حتیٰ کہ آپ وہ مسند فاطمہ زہرا علیہ السلام حاکم نیشاپوری کی کتاب ہے، اس کا مقدمہ پڑھیں. حاکم نیشاپوری کو جان کے لالے پڑ گئے. انہوں نے صرف یہ کہا، حاکم نیشاپوری نے، جناب سیدہ کی فضیلت کا بیان، ادھر سے مجلس کھڑی ہو گئی. حاکم نیشاپوری کو اچھی خاصی مشکل اٹھانے پڑی. تب اس جگہ پہ ناسبی عناصر دیکھے تو حاکم نیشاپوری واپس آئے اور فاطمہ الزہرا کتاب لکھی. امام نسائی قتل کیے گئے، مار مار کے انہوں نے برا حال کر دیا. یہ جو اموی اور ناسبی عناصر تھے یہ آج بھی موجود ہیں. لہذا آپ مجھے بتائیں، وہ معاشرہ جہاں پہ امام علی علیہ السلام سے نفرت کے اظہارات چہروں پہ آ جائیں، وہ امام کا جو حلیہ مبارک بیان کریں گے وہ اچھا حلیہ مبارک بیان کریں گے؟ آج ہی آپ لے لیں کہ کوئی عمران خان کے شدید خلاف ہو، اسے پوچھیں یار عمران خان کیسا بندہ ہے، وہ اس کے کوئی خد و خال اچھے بیان کرے گا؟ آج یہ لے لیں بن سلمان، دورہ حاضر کا یزید اور فرعون، اس کے خد و خال کوئی اچھے بیان کرے گا؟ لہذا ان لوگوں نے امام علی علیہ السلام کے نعوذ باللہ نعوذ باللہ کیسا حلیہ بیان کیا، نعوذ باللہ کے الفاظ انسان ادا کرتے ہوئے کانپتا ہے. ایک چھوٹے قد کا بندہ، سر سے گنجا اور پیٹ خوب نکلا ہوا، رنگ انتہائی سیاہ، اور ایک عرب دیہاتی بدو کی طرح بودوباش رکھنے والا، کہ جناب سیدہ کے سامنے آیا تو وہ اس قدر گھبرائیں کہ چیخ پڑیں، خوف کے مارے، ڈر کے مارے چیخ پڑیں جب ان کا ازدواج ہوا. یہ ان نفرتوں کا نتیجہ ہے نا کہ امیر المومنین علیہ السلام کا یہ حلیہ مبارک ہے. گندمی مائل تھا، سیاہی مائل تھا، لیکن ایسا سیاہی مائل نہیں تھا کہ وہ خوبصورتی سے ٹکراتا ہو. یعنی امیر المومنین علیہ السلام کا حلیہ مبارک کیسا تھا، آپ شہید کوفہ میں مالک اشتر کو دیکھ لیں، کیونکہ مالک اشتر کا حلیہ مبارک وارد ہی ہوا تاریخ میں. امام علی علیہ السلام کی آنکھیں لمبی تھی، داڑھی چوڑائی میں بڑی ہوئی تھی، قد میانہ تھا، کندھے تھوڑے جھکے ہوئے تھے، باروب چہرہ تھا، آنکھوں پہ سرما لگاتے لیکن باہر نہیں آنکھوں سے آتا تھا، خاموش زیادہ رہا کرتے تھے. زیادہ دیر روب اور دبدبے کی وجہ سے ان کے چہرے کے اوپر آنکھیں نہیں گاڑی جا سکتی تھیں. یہ حلیہ مبارک تھا امیر المومنین علیہ السلام کا، کندھے قوت کی وجہ سے جھکے ہوئے تھے اور پیٹ ہلکا سا باہر تھا، وہ بھی قوت کی وجہ سے، نہ کہ کھانے کی وجہ سے، خوراک ہی نہیں تھی امام علی علیہ السلام کی. یہ اللہ تعالیٰ کی طرف سے عنایت، ان کے بدن مبارک میں قوت تھی، میانہ قد تھا، نہ چھوٹا نہ بڑا. اسی لیے انزع بطین کے الفاظ آئے ہیں روایات میں، لیکن آئمہ علیہ السلام نے بتایا انزع سے مراد ہے علم میں، بطین ہیں یعنی علم کے اعتبار سے کہ بھرے ہوئے ہیں اپنا، ان کا وجود مبارک علم سے بھرا ہوا ہے. انزع من الشرک یعنی وہ گنجے ہیں، یعنی ان میں شرک ایک ذرہ بھی نہیں پایا جاتا، قباحتیں ایک ذرہ نہیں پائی جاتی. یہ امیر المومنین علیہ السلام کا حلیہ مبارک ہے. راتوں کو تڑپتے تھے اللہ کی بارگاہ میں، دن کو روزے سے رہتے تھے، انتہائی نرم دل، انتہائی نرم دل. اور دشمن کے مقابلے میں انتہائی شدید تھے. اس لیے یہ جو کلمات ہیں اس شر کو آپ اپنے پاس محفوظ رکھیں. استنکر علی وجوہ الناس, لوگوں کے مدینہ وہ جو صحابہ کرام سے بھرا ہوا شہر ہے اس میں لوگوں کے چہروں کے اوپر علی علیہ السلام کے خلاف نفرتیں چہروں پہ آ گئیں, اور انہی لوگوں نے پھر آگے امام علی علیہ السلام کا حلیہ جب بیان کیا تو ایسا بھیانک نعوذ باللہ حلیہ بیان کیا. اور جو بعض ہمارے ہاں بہتر صورت میں آئی ہیں اور اہل سنت تاریخ سے بھی وہ آشکار ہوتی ہیں وہ یہی حلیہ مبارک ہے کہ جیسے آپ کی خدمت میں بیان کیا کہ اس کو آپ ملاحظہ کر سکتے ہیں جناب مالک اشتر کے عنوان سے جو کریکٹر بنایا گیا ہے ظاہری صورت میں وہ حلیہ مبارک وارد ہوا ہے. وصلی اللہ علیہ سیدنا محمد وآلہ الطاہرین.